रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा भने छलफल जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड़। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेइजिङमा भेटवार्ता। वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले जवाफ दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित गर्नु अघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढ़ाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
एलडीसी ग्रेजुएसन पछिल्लो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। दुई दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ। माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गर्यौं भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौं।
सरकारले 100 बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाव हुन पुगेको छैन। आम जनताले त्यो शंकाको लाभ हामीलाई दिइराख्नु भएको छ तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौं अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठूलो अन्यल छ, अनिश्चय छ र यो लम्बियो भने अहिले 23 अर्ब डलरको हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबिलाइजेसन फण्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालू खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यस्तै आजको बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित वासी तथा वास्तविक गरीबी रेखा मुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढ़ी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनुभयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछड़िएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभयो। वहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, योजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक विचारधारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनैतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक श्रृंखला, रोजगार दशक, औसत 7% आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक, आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। यस्तै संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमा व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुशबु ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्री सुन्नुपर्ने र जवाफ दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा प्रधानमन्त्री उपस्थित हुनुभएन। यस्तै आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजुदा मन्त्री परिषद मा रहेका नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजुदा मन्त्री परिषद नियुक्ति, हेरफेर र कार्य विभाजन गरी आज पुनर्गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफैसँग राख्नु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान, विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। यसै नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कंग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ द पीपुलमा आयोजित भव्य समारोहमा चीनिया समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनुभयो। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनिया राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभयो। त्यसबीच चीनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रि भोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
एकीकृत भन्सार जाँच चौकी आईसीपी बीरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आईसीपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाड़ी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवत जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजिपार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला दुई वर्षदेखि बिहानै गाड़ी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाड़ी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाड़ी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो। भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ। आन्तरिक बजारमा चिनीको उपलब्धता सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारत सरकारले त्यस्तो निर्णय गरेको जनाएको छ। त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार त्यस्तो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को आदेश नभएसम्म लागू हुनेछ। विदेश व्यापार महानिर्देशनालयद्वारा जारी सूचना अनुसार कच्चा चिनी, सेतो चिनी र प्रशोधित चिनीको निर्यात नीतिमा परिवर्तन भएको छ। विश्वव्यापी रूपमा निर्यातमा प्रतिबन्ध लगाइए पनि केही अन्तर्राष्ट्रिय सम्झौताहरूका हकमा भने छूट दिइएको छ। भारतले कोटा अन्तर्गत युरोपियन संघ र संयुक्त राज्य अमेरिकामा चिनी निर्यातलाई भने निरन्तरता दिनेछ।
अब खेल समाचार अजय बमबाट।
विश्वकप लीग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जितका साथ स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुरमा रहेको ट्यू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कटल्याण्ड 8 ट्रस्ट सहभागी लीग टूको शीर्ष स्थानमा उक्लिएको हो। श्रृंखलामा स्कटल्याण्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई पनि 2 रनले नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जितको लयलाई स्कटल्याण्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृंखलाको शुरूआत गरेको छ। जितपछि स्कटल्याण्ड 8 टोली सहभागी रहेको लीग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गति भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता रहेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि खेलाड़ी छनौट सम्बन्धी सूचना जारी गरेको छ। राखेपले असोज 3 गतिदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ। सूचना अनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाड़ी छनौट गर्न कुनै निर्देशन नदिएको र अन्तिम छनौट बारे परिषदले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहनुका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित, प्रतिनिधि सभामा भने छलफल जारी, संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड, नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर, यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।